اس کے بعد اس پارے کی سب سے اہم سورت سورت شورہ شروع ہوتی ہے، واحد سورت ہے جس کے شروع میں دو آیتیں حروف مقطعات کی ہیں، حامیم اور پھر عین سین قاف. اس سورت کی شروع کی آیت پڑھ کر آپ کو فرشتوں پر پیار آئے گا. یہاں اللہ تعالیٰ کہہ رہے ہیں کہ فرشتے آسمان پر بیٹھے ہوئے ہیں اور زمین والوں کے لیے اللہ تعالیٰ سے دعا کرتے ہیں کہ اللہ تو ان کو گناہوں پر نہ پکڑ. اسی لیے تو انسان اتنے گناہ کرتے ہیں پھر بھی نہیں پکڑے جاتے. پکڑ تو کبھی آتی ہے پورے سال میں ایک دو دفعہ. آفت آ گئی کبھی ایک ملک میں کبھی دوسرے ملک میں. اور ذرا گناہوں کی روٹین دیکھیے، جس طرح فرشتے ہمارے لیے دعا کرتے ہیں تو ہمارے بڑے بھی ہمارے لیے دعا کرتے ہیں کہ اللہ میرے بچوں کی خیر ہو. اور یہ حقیقت ہے کہ جس طرح ہم فرشتوں کی دعاؤں سے بچے ہوتے ہیں تو اسی طرح ہم اپنے بزرگوں کی دعاؤں سے بھی بچے ہوئے ہوتے ہیں. ہمیں احساس نہیں کہ ان کمزور ہاتھوں سے اور زبانوں سے جو دعائیں نکلتی ہیں وہ ہمیں کتنی لگ جائیں گی. سننی ہے فرشتوں کی دعائیں، اور اگر سمجھ آئے گا تو ہی ہم کر سکیں گے نا، ورنہ تو ہمیں سمجھ آتا بھی نہیں ہے. اللہ سبحانہ تعالیٰ نیکیاں کرنے والوں کو اس طرح سے فرشتوں کی دعائیں دلواتا ہے. تقاد السماوات یتفطرن من فوقہن والملائکۃ یسبحون بحمد ربہم ویستغفرون لمن فی الارض الا ان اللہ هو الغفور الرحیم. پیچھے سورۃ زمر میں بھی پڑھ چکے ہیں نا، یحملون عرشا. تو اللہ نے کچھ فرشتوں کو صرف انسانوں کے لیے دعائیں کرنے کے لیے رکھا ہوا ہے. اللہ ہمیں دعائیں لینے والا بنا دے. پھر آیت 13 کو پڑھتے وقت ہر مسلمان کا دل چاہتا ہے کہ اللہ تعالیٰ ہمیں اپنا کر لے. اور اللہ کس کو کرتا ہے اپنا؟ جس کے دل میں طلب ہوتی ہے. ہائی لائٹ کریں، آپ کا تو بڑا دل کرتا ہے کہ لوگ آپ کو اپنا کہیں، اپنا بنا لیں، آپ کو اپنا لیں، لیکن وہ بھی تو اپنائیں. اسی طرح یاد رکھیے کہ اللہ سبحانہ تعالیٰ ایک بندے کو اپنا بناتا ہے کب؟ جب وہ خالص ہوتا ہے، اس میں طلب ہوتی ہے. آپ کس کو اپنا کہتے ہیں؟ جس کے اندر میلان دیکھتے ہیں، انکلائنیشن، جو آپ سے محبت کرتا ہے، جو آپ کی دیکھ بھال کرتا ہے، جو آپ کے قریب رہتا ہے. آپ کہتے ہیں نا، یہ میری خاص دوست ہے، یہ میرا خاص بچہ ہے، یہ میری خاص بہن ہے. تو اس آیت میں اللہ سبحانہ تعالیٰ کہتے ہیں کچھ کو میں اپنا کر لیتا ہوں. دیکھیے یہ بڑا خوبصورت موضوع ہے جو اس وقت یہاں پہ ذکر ہو رہا ہے. کچھ کو رب کی تلاش ہوتی ہے اور کچھ کی رب کو تلاش ہوتی ہے. کچھ ایسے ہیں جو جنت کو ڈھونڈ رہے ہوتے ہیں اور کچھ ایسے ہیں جن کو جنت ڈھونڈ رہی ہوتی ہے. اب یہ آپ اور میں اپنے لیے چیک کر سکتے ہیں کہ ہم کون ہیں. یہ کہنے کی بجائے نا کہ اللہ میں تیرے پاس آؤں یا میں تیری طرف آؤں، یہ کہا کرے کہ اللہ مجھے بلا لے، تو مجھے اپنے پاس بلا لے. خاص ہی لوگ ہوں گے نا جن کو اللہ اپنی طرف بلاتا ہے. پھر اس کے بعد آیت 14 میں فرقہ واریت کا تذکرہ ہے. ہم دیکھ سکتے ہیں کہ فرقہ واریت کس چیز کا نام ہے. آپس کی سرکشیوں پر خود بڑا بننا چاہتے ہیں. اس کو ہائی لائٹ کریں. آپ دیکھیے اللہ تعالیٰ نے شروع ہی سے ایک دین رکھا جو حضرت نوح کے دور سے لے کے محمد صلی اللہ علیہ وسلم کے دور تک رہا. سب لوگ مسلمان تھے، لوگوں میں اختلاف بھی ہوتا تھا تو قرآن اور سنت کی روشنی میں حل ہو جاتا تھا، لیکن بعد میں لوگوں کے مفادات اور شخصیات بدل گئیں، مرکز عقیدت بدل گیا اور اختلاف ہو گیا. آج کے دور میں ایسا لگتا ہے کہ قرآن پڑھنے کے دوران جو ہمیں دعا مانگنے کی ضرورت ہے وہ یہ ہے کہ اللہ فرقہ واریت کو ختم کر دے. جن کو دین کا نہیں پتہ ان کو فرقے کا ضرور پتہ ہے. سچ ہے کہ جھوٹ؟ آپ کبھی جا کے پوچھیں تو سائیں کہ فرقہ ہوتا کیا ہے، اور لوگ نام لیتے ہیں. ایک موقع پہ میری کسی سے بات ہوئی تھی بہت سال پہلے، خود کو حنفی کہہ رہی تھی. حنفی جانتے ہیں نا، یہاں کے لوگ پھر حنفی نہیں کہتے، یہاں موسٹلی اہل سنت، اہل حدیث اور دیوبندی، ایسے ہی نام چلتے ہیں نا. یعنی فرقوں میں عموماً معروف فرقے یہی ہیں نا، تبلیغی جماعت. مطلب وہاں کچھ لوگ ہیں وہ امام ابو حنیفہ رحمہ اللہ سے نسبت جوڑ کے خود کو حنفی کہتے ہیں. اور آپ کہہ لیجئے کہ پاکستان میں ریپریزنٹ کرنا لا اس گروپ کو دیوبندی اور ایون کسی حد تک تبلیغی جماعت یہ سب خود کو امام ابو حنیفہ کا مقلد کہتے ہیں. ایسے ہی کسی درس کے اینڈ پہ دو سسٹرز کی بات شروع ہو گئی, میرے تک معاملہ آ گیا. تو ایک جو تھی جو بڑی اصرار سے کہہ رہی تھی کہ میں حنفی ہوں, تو میں نے کہا سسٹر آپ میرے چند سوالوں کے جواب دیں گی. اچھا دی, بڑی اچھی ماڈرن بڑی پیاری سسٹر تھی. میں نے کہا یہ بتائیے کہ امام ابو حنیفہ رحمۃ اللہ کا نام کیا تھا؟ کیا مطلب ان کا نام نہیں تھا؟ میں نے کہا نہیں, یہ تو ان کی کنیت تھی, ابو حنیفہ, حنیفہ کے باپ. اچھا مجھے نہیں پتا. میں نے کہا کہ یہ بتائیے کہ امام ابو حنیفہ کی کتاب کوئی ہے تو اس کا کیا نام ہے؟ نہیں پتا. میں نے کہا ان کے دو معروف شاگرد جن کے ناموں پہ آج فقہ پڑھی جاتی ہے, پڑھائی جاتی ہے, اور دو گروہ ہیں آگے, ان کے نام؟ کہتی نہیں پتا. میں نے کہا بتائیں کہ امام ابو حنیفہ رحمۃ اللہ کس دور میں آئے؟ نہیں پتا تھا. ایک آدھا سوال پوچھا. میں نے کہا سوری, آپ سے زیادہ پھر مجھے حق پہنچتا ہے کہ میں خود کو حنفی کہوں, کیونکہ مجھے ان سارے سوالوں کے جواب آتے ہیں. صرف سنی سنائی, جیسے ہم جاٹ ہیں سنے سنائے, ہم شیخ ہیں, ہم ارائی ہیں, ہم مغل ہیں. کبھی آپ نے جا کے ان ساری ذاتوں کے پیچھے جا کے جھانکا؟ جس طرح دنیا داری میں ذات پات میں پڑے ہیں نا, آج دین کے نام پہ ہم فرقوں میں پڑے ہیں. فرقے بنانے والوں کو نہیں پتا فرقہ کیا ہوتا ہے. میں بڑی بات نہ کہہ دوں کوئی, خود کو اہل سنت کہنے والوں کو سنت نہیں پتا. ہمیں پتہ ہی نہیں ہم کر کیا رہے ہیں, صرف نام ہے. کانوں میں ایک آواز آئی ہوئی ہے بچپن سے, کوئی اپنے آپ کو جماعت اسلامی سے جوڑتا ہے. آپ اسلامی ہیں تو ماشاءاللہ جماعت اسلامی سے آپ کا تعلق, اتنی پیاری جماعت تو اسلامی تو بنی ہے. کوئی خود کو تبلیغی کہتا ہے, اللہ اکبر, آپ تبلیغ کا حق تو ادا کرے تو بڑی خوبصورت جماعت. کوئی اپنے آپ کو دعویٰ سے جوڑتا ہے, نام ہے نا, لیکن بنی ہے تو صحیح. وہ آپ اپنے آپ کو اہل سنت کہتے ہیں, مبارک, اتنا پیارا نام آپ کا, سنتوں پہ عمل تو کیجیے. اور یہی بات حدیث پہ, آپ حدیث کے اوپر عمل نہ کریں تو آپ کو حق ہے اپنے آپ کو اہل حدیث کہنے کا؟ یاد رکھیے گا, آج امت مسلمہ کو ایک ناسور چاٹ رہا ہے, اور وہ فرقہ واریت کا. لوگ نماز پڑھیں نہ پڑھیں کوئی نہیں پرواہ, پڑھنے لگے تو دیکھو ذرا رفع الدین کرتا کہ نہیں کرتا. مردوں کی طرح سجدہ تو نہیں سورت نے کر لیا, ہمارا کسی کو پرکھنے کا یہ انداز ہے؟ جو مرضی کرتے جاؤ, سود کی کمائی, حرام کی, بس چندہ مل رہا تو ٹھیک ہے. تو یاد رکھیے اس صورت میں یہ بہت کھل کے بات ہوتی ہے. پھر جملہ سنیے, نہ اپنے فرقے کا پتہ ہوتا ہے نہ دوسرے کے فرقے کا. یعنی جن کو دین کا نہیں پتہ ان کو فرقے کا پتہ ہوتا ہے, نہ اپنے فرقے کا پتہ ہوتا ہے نہ دوسرے کا, صرف نام سنا ہوا ہے. اور ہم ہیں اور یہ وہ ہم ہیں, اور اسی کی بنیاد پر آپ دیکھ لیجئے آج جو دنیا کی حالت ہے. اللہ تعالیٰ سے دعا کرتے ہیں کہ یہ ہمارے ارد گرد کے سارے فرقے ختم کر دے اور سچا اسلام لے آئے, جو قرآن و سنت کے ساتھ اللہ کو جوڑے اور لوگوں کے ناموں کے ساتھ نہ جوڑے. یہ شخصیات سے جب محبت جڑی نا, پھر بات خراب ہوئی. فرق اور اختلافات تو صحابہ میں بھی تھے, ابو بکر کی رائے کچھ اور, عمر کی کچھ اور, کوئی بڑی بات نہیں, دونوں اسلام میں تھے. جب عقیدتوں کے محور بدل گئے اور شخصیت پرستی آ گئی تو ہم فرقوں میں بٹ گئے. ہر ایک کو اپنا لیڈر بڑا پیارا. اللہ کے نبی صلی اللہ علیہ وسلم کو کہا جا رہا ہے کہ آپ کو یہ قرآن کیوں دیا گیا؟ تاکہ آپ لوگوں کو آگاہ کریں, ان کو ڈرائیں. جب ہم قرآن پاک کو مفہوم کے ساتھ پڑھتے ہیں تو کچھ ایسی چیزیں آتی ہیں جو ہمیں اپنی زندگی میں نہیں نظر آتی. ہمارا دل ڈرے گا اور افسوس بھی ہوگا کہ ہائے اب اس پر عمل کرنا پڑے گا. ایسا بھی ہوتا ہے, یہ بھی یاد رکھے. بہت سارے لوگ قرآن پڑھنے سے صرف اس لیے ڈرتے ہیں کہ سنا تو پھر عمل کرنا پڑے گا. اسی طرح کچھ ایسی چیزیں جو ہم نہیں کر رہے ہیں وہ کرنی پڑیں گی. ظاہر ہے کہ انسٹرکشنز کو تو فالو کرنا ہی پڑے گا نا. تو یہ طریقہ شیطان کو برا لگتا ہے. آپ دیکھیے کہ مکہ والے اللہ کے نبی صلی اللہ علیہ وسلم کے دشمن کیوں ہوئے؟ ان کو قرآن کے ہر مسئلے یا قرآن کے یہ مسئلے کھول کھول کر بیان کرنے پسند نہیں آتے تھے. یعنی اگر اللہ کے نبی ان سے کہتے کہ یہ قرآن ہے, اس کو پڑھو تمہیں بڑا ثواب ہوگا, اس کے ذریعے سے تم جن بھوت اتار لو گے, شادی کے موقع پہ اپنے بیٹیوں کے سروں پر اس قرآن کو رکھ دو تو بس خیر ہی خیر ہو جائے گی, وہ عزت سے گزر جائیں, تو کسی کو یہ قرآن برا نہیں لگتا. فائدے ہی فائدے تھے. آج بھی لوگوں کو آپ کہیں نا یہ پڑھ لو اتنا ثواب, ये वजीफ़ा कर लो तो तुम्हारे मियाँ को जॉब मिल जाएगी, ये वजीफ़ा कर लो तो रिश्ता हो जाएगा। लोग वजीफ़ों के लिए कुरान पढ़ते हैं, आपको पता है ये बात? वजीफ़ों के लिए कोई वजीफ़ा बता दें, ये करें वो, नहीं नहीं ये तो नहीं, और भी कुछ बताएं ना, वजीफ़ा बताएं। एक उस्ताद थे हमारे, तो उनसे एक मौके पे पूछा कि कोई वजीफ़ा बताएं कि जिससे कुरान याद हो जाए, यही ख्वाहिश होती है ना तालिबे इल्मों की कि तर्जमा याद हो जाए, अगर हिफ्ज़ कर रहे हैं तो आयतें याद हो जाएं। तो उन्होंने कहा कि कुरान याद रखने का वजीफ़ा ये है। हम तो अलर्ट हो गए कि पता नहीं आगे क्या छू मंत्र बताएंगे। कहने लगे कुरान याद रखने का वजीफ़ा ये है कि उस सबक को बार बार पढ़ो तो याद हो जाएगा, 7 दफ़ा तर्जमा पढ़ो, 10 दफ़ा पढ़ो, याद हो जाएगा। तो ये वजीफ़ों वाला कुरान बड़ा प्यारा लगता है, और लोगों ने जो मैन मेड वजीफ़े बनाए हुए हैं, मैं आपको दिखाऊं तो हंस हंस के बंदर लौट पोट हो जाता है। यानी इतनी पर्सनल बातें, ये पिछले साल की बात है, किस मुल्क में थी मुझे नहीं याद। मेरे पास एक सिस्टर आई और एक छोटा सा बुकलेट सा था उनके हाथ में, जैसे किताब होती है दुआओं की ना, आई थिंक सो लंदन थे हम उन दिनों। कहने लगी कि ये किताब मिली है वजीफ़ों की, तो ज़रा चेक करके मुझे बता दें तो मैं इसको पढ़ूँ। यकीन करें वो बीमारियाँ जो अल्लाह के नबी के दौर में तस्वर भी नहीं था, उनके नामों के साथ वजीफ़े बने हुए थे, हत्ता कि औरतों के पीरियड्स की दर्द की दुआएं उसका वजीफ़ा जी। और भी बड़ा कुछ देख के लग रहा था फैब्रिकेटेड, नक्कालों से होशियार, इसको जला दो फाड़ दो। कोई नीचे रेफरेंस नहीं, किसने कहा इतनी बार सूरत अखलास, इतनी बार एक पाँव पे खड़े होके सजदे में जाके, रात को दिन को चांद को देखकर। आप मुफ्ती हैं? इतनी बड़ी इजाज़त तो अल्लाह ने नबी को भी नहीं दी थी। लिमा तो हर रिमो मा अहल्लल्लाहु लक, आप पढ़ेंगे सूरह तहरीम की पहली आयत है, अल्लाह कहते हैं नबी आपको भी इख्तियार दिए हैं कि अल्लाह के हलाल करदा को हराम कर लें। तो लिहाजा याद रखिए, लोगों को कुरान बहुत प्यारा लगता है, कब तक? जब तक कुरान अमल वाला ना बने। हमेशा शैतान को वो चीज़ बुरी लगती है जिसके अंदर लोग कुरान को पढ़ते हैं, वो क्या है कि कुरान पे अमल करना पड़ेगा। इसी तरह वो लोग जो ख़ास अजायम रखते हैं ना, ये कभी पसंद नहीं करते कि लोगों को कुरान समझ आए। वो दीन के नाम पर बहुत बड़ी बड़ी भारी बातें करते हैं, वो आपको बहुत सारी चीज़ों में लाएंगे, लेकिन कभी भी कुरान को पढ़ने और इसको समझने की बात नहीं करेंगे, क्योंकि इसके बाद तब्दीली आती। तब्दीली वाला कुरान नहीं पढ़ना। आप पीछे सूरह यूनुस में पढ़ के आए हैं, अब आपको याद नहीं होगा इतनी क्विकली, लेकिन वहाँ एक आयत गुजरी है, खुद बदलते नहीं कुरान को बदलते। कहते थे कि इस कुरान को या तो बदल दो या फिर नया कुरान लेके आओ। एती बी कुरानी हाजा औ बद्दल हो, हमारी मर्ज़ी का कुरान चाहिए जिसमें सब कुछ जायज़ हो, आज के दौर के नाम पे, हालात के नाम पे। तो तब्दीलियों वाला कुरान बहुत थोड़े लोग पढ़ते भी थोड़े हैं और पढ़ाते भी थोड़े हैं। नापने वाला बालिश्तों से, इतने सफ़े इतना पढ़ लिया, या फिर उसके बाद कोई और मकासद रखते हुए। तो अल्लाह ताला से दुआ कीजिए कि मुझे कुरान पाक का वो पहलू नज़र आ जाए जिसके बाद मैं आगाह हो जाऊँ इस बात से कि अच्छी चीज़ क्या है, बुरी क्या है, अच्छे बुरे का फ़र्क पहचानने लगूँ, मुझे दूसरों की बजाय ख़ुद इस चीज़ की समझ आए, यानी दूसरों से पूछने की ज़रूरत ही ना पड़े और मैं ख़ुद से ये समझ जाऊँ। आयत 20 में अल्लाह ताला आखरत और दुनिया की खेती का तस्करा करते हैं। हम इस आयत को मिसाल से समझते हैं, दो तरह की फसलें होती हैं, यानी यहाँ आप देखिए आयत क्या है, मन कान युरीद हरसल आखिरती नज़ीद लहू फ़ी हरसिही, और जो कोई आखरत की खेती का इरादा करता है हम बढ़ा देंगे उसकी खेती को उसके लिए। लेकिन वह मन कान युरीद हरसद दुनिया, और जो सिर्फ दुनिया की खेती का फैसला करता है, इरादा करता है, नोती ही मिनहा, हम उसको भी उसमें दे देंगे, लेकिन वमा लहू फिल आखिरति मिन नसीब, उसका आखरत में कोई हिस्सा नहीं होगा। तो याद रखिए, आखरत चाहने वाले को दुनिया मिल जाती है, सिर्फ दुनिया चाहने वाले को आखरत कभी नहीं मिलेगी। मिसाल दी थी ना, आप में से कोई के बस मुझे इस डोर से बाहर जाने की इजाज़त दे दें, शोर मचाए, हाय इधर से निकालो, इधर से निकालो, ये डोर खोल के आपको बाहर निकाल देते हैं, बस वहीं इजाज़त मांगी आपको निकाल दिया। आप उनको समझ आए कि अच्छा अंदर तो अच्छा माहौल था, बाहर तो गर्मी है, ये है वो है, दिस एंड दैट है। चलो मैं जाऊँ, अब आगे जाएंगे सीढ़ियों से नीचे जाएंगे तो वो दरवाज़ा बंद है क्योंकि आपने वो मांगा ही नहीं। और कोई अक्लमंद है वो कहती हैं कि मुझे यहाँ से भी और नीचे के दरवाजे से बाहर कर दें। तो जब वो बाहर के दरवाजे से गुजरेंगी तो ये दरवाज़ा तो खुद ही आ जाएगा ना बीच में। ये दुनिया है, नीचे मेन डोर जो है वो आखरत है। आखरत मांगिए, दुनिया इंशाल्लाह आपको बिन मांगे मिलेगी, वादे पे यकीन कीजिए अल्लाह के। तो फसलें दो तरह की होती है, एक का दुरानिया मुख्तसर होता है, किसान जब बीज लगाता है तो 2-3 महीने में फसल आ गई और कट कर ख़त्म हो गई। है कोई ऐसी फसल नाम लें जो जल्दी से उगती है और जल्दी से ख़त्म? साग, पालक ऐसी है ना, सरसों, 2-3 महीने में लगती है और फिर ख़त्म हो जाती है। इसके अलावा एक दूसरी फसल होती है जो बार बार कटती है। कुछ ऐसे पौधे होते हैं जब बस ऊपर से काटते हैं फिर दोबारा जड़ों से निकल आते हैं, किसी को पता है कोई ऐसी फसल? धनिया। अब आप ज़रा सा सोचिए, आप इन दोनों को देखें, जिस फसल का एक दफ़ा आपने बीज लगाया और इसके 2-3 महीने बाद आई और कट कर ख़त्म हो गई, पीछे ज़मीन फिर बंजर है, फिर दोबारा वो सारा प्रोसेस करो, हल जोतो, ज़रखेज़ बनाओ, फिर उसमें बीज डालो, पानी दो, सब्र करो, इंतज़ार करो, फिर कभी निकलेगा। तो अल्लाह ने दुनिया के लिए ये सेकंड चॉइस ही नहीं दी। तो ये जो पहली किस्म है ना, ये दुनिया की फसल है, वन टाइम प्रोडक्शन ओनली, दुनिया में कट गई और यहीं ख़त्म हो गई। लेकिन जो फसल कटती है फिर बढ़ती है, ये आखरत की फसल है। अब हर इंसान अपने आप को चेक कर सकता है, आप दुनिया के पीछे भागेंगे या आपसे आगे भागेगी। ये है दुनिया, और यही चीज़ एक हदीस के खुलासे में है। आपने फरमाया, एक वो शख्स है जो दुनिया के पीछे भाग रहा है, ये भी चाहे वो भी चाहे, हाँप हाँप कर थक जाता है, और दुनिया इतनी मिलती है जितनी नसीब में होती है। अपने आप को अकेले में रहकर अल्लाह से बातें करने की आदत डालें कि अल्लाह मैं यही हूँ और मुझे पता है मेरी ज़िंदगी तूने कितनी लिखी है, तो अल्लाह तू मुझे बेहतरीन जगह पर काम में लगा दे। आप सोचें कि मैं और आप अपनी ही खेती हैं, यानी मेरे और आपके हाथ जो है ना, वो खेती की तरह हैं। हम जो भी काम करते हैं अपने हाथों ही से करते हैं ना, तो अपना दिल, अपना दिमाग, अपना वजूद एक खेती की जगह पर रखें और अपनी कीमत लगाएं कि यहाँ से क्या उगाना है, दुनिया या आखरत। और जिसने आखरत का बीज लगाया तो दुनिया तो रास्ते में ही आ जाती है। अल्लाह हमें आखरत की ज़मीन पे बीज डालने वाला बनाए, ना कि दुनिया की ज़मीन पर डाल दें। देखिए, किसान है, गरीब, बड़ी मुश्किल से पैसे जमा करके बीज ख़रीदा, गलती से अपने खेत की बजाय किसी और के खेत पे जाके डाल आया, अगले दिन बात खुल गई। अब क्या होगा, वो कहता मैंने कहाँ कहा था ले जाओ, सारे ज़ाया हो गए ना, वो नहीं देगा उसको। अपनी खेती खाली है, किसी की खेती में लगा के आ गए। हम इस दुनिया की खेती में जो माल लगा रहे हैं उसकी यही मिसाल है। ये पता लगता है जब दुनिया से निकलते हैं। आयत 25 में अल्लाह ताला फरमाते हैं कि जो तौबा करे अल्लाह ताला इसको फौरन सुन लेता है, और कितनी ही चीज़ें ऐसी हैं जो बग़ैर तौबा के मुआफ़ करता रहता है, वो बहुत दरगुजर करने वाला है। आयत 26 में दुआएं कबूल करवाने का नुस्खा है कि बंदे ईमान लाएं और अमल सालेह करते रहें। आयत 27 में रिज़्क की बात है। अगर इस बात पर गौर करें तो मालूम ये होता है कि अगर सब लोगों के पास बेतहाशा दौलत होती तो दुनिया का निज़ाम कैसे चलता? दिल तो यही चाहता है ना, सब करोड़पति होते, दुनिया नहीं चलनी थी। हमारी सड़कें और गटर कौन साफ़ करता? यानी इस शहर के लोग सारे ही करोड़पति होते तो ये आपके गटर कौन साफ़ करता और सफाई कौन करता? अगर करता है तो सोचिए ज़रा। अल्लाह ने कुछ लोगों को गरीब बनाया ताकि वो हमारे घरों में काम करें। कभी अपनी मासियों को देखा करें, बिलीव मी, कई तो शक्लो सूरत में हमसे कितनी अच्छी होती हैं, है कि नहीं? मैं अक्सर सोचती हूँ इस सूरत में और मेरे में क्या फ़र्क है, मुझे तो हर लिहाज से ही वो अच्छी लग रही होती है अपने से। और पूरा महीना आके मेरा ख्याल है कि 3 से 5 हज़ार रुपये मिलते हैं मासियों को एक घर में आने का। ऐसी है ये रेट, मैं अक्सर लोगों से पूछती रहती हूँ, अमूमी रिवाज है, मुझे नहीं पता यहाँ का क्या है। अल्लाह अकबर कबीरा, 30 दिन आएगी एक औरत आपके बर्तन धोएगी, फिर आप उसको 3 हज़ार रुपये देंगे, बड़ी बात है। अगर हम अपने आप को लें उसकी जगह हम करें ये काम, जाकर किसी के घर 30 दफ़ा हम जाएंगे, बाजार में 3,000 का एक जोड़ा लेके आ जाएंगे, लाएंगे कि नहीं लाएंगे, एक जूती लेके आ जाएंगे, वो भी तो औरत है, उसका भी तो दिल है ना। फिर आजिज़ कितनी है, क्योंकि गरीब है। और अगर ये ना होता तो फिर क्या होना था, तू भी रानी और मैं भी रानी, तो कौन भरेगा पानी, सारी रानियाँ बने हुए। अच्छा, बाहर की दुनिया का एक राज खोलूं, अक्सर हम लोग वहाँ हंसते हैं आपस में जब भी बैठते हैं। हम लोग जब बाहर आज से पाकिस्तान आते हैं ना, तुम्हारी बड़ी इज्जत और बड़ा होता है, बाहरों आई कुड़ी, मासियाँ भी हमारे आगे पीछे फिरती है। अक्सर जहाँ मैं जाऊँ ना, बाजी मैं नाल ले जाओ, भी तन उठे की करना, किस तरह ले जाओ। यानी हम बाहर के लोग कहीं से, हमसे मुराद के पाकिस्तान में रहते हुए, तो ये किसी लड़के की बहुत बड़ी क्वालिफिकेशन है कि रिश्ता बाहर से आया। अक्सर मेरे हस्बैंड के साथ ये बात चलती है कि आप में एक भी खूबी ना होती, मेरे घर वालों ने फिर भी मेरा आपसे रिश्ता कर देना था, क्योंकि आप बाहर रहते थे। ये तो एक जोक है ना, लेकिन हमारे यहाँ इज अ बिग क्वालिफिकेशन मुंडा बाहर रहना है कि नहीं, सच बताएं। चलिए, अब आपको पता है कि अपने मुल्कों में हम अपने टॉयलेट खुद साफ करते हैं, सफाई करने वालियाँ नहीं होती। हर मुल्क अपना हिसाब है, नॉर्वे में 9 साल 10 साल अब तो होने लगे हैं, शायद कोई एक या दो मिसाल जानती हूँ कि किसी ने अपने घर में कोई मासी लगाई, और वो भी महीने में एक बार बुलाई और कर दी, मुमकिन नहीं। अमेरिका में लोग जो बड़े खाते पीते लोग हैं, घर जो बहुत बड़े बड़े हैं, उनके अक्सर बड़े जो अमीर लोग हैं, उनके घरों में हफ्ते में एक दफ़ा मेड आती है, पर आवर्स पैसे देते थे और काम करा लें। लंदन में भी रिवाज है, नॉर्वे में तो बिल्कुल नहीं है, क्वेश्चन ही नहीं है। हमारे अपने स्कूल में आज तक कोई मेड नहीं आई, एक दफ़ा आई थी, फिर इन्होंने उसको भगा दिया, क्योंकि इनको उसका काम ही नहीं पसंद आया, बिलीव मी। तो हम जब कभी इस तरह के काम करें, सफाइयाँ करते, कपड़े धोते, बर्तन धोते, 10 दिन एक प्लेट एक जगह पड़ी रही, किसी बंदे ने नहीं वहाँ से उठाने के, धोने वाली उठा के फेंक दो, खुद ही उठाएंगे आप, तो इधर हमारा कितना रोब है। तो ये तो शुक्र है कि नॉर्वे वाले वीज़ा ही नहीं देते दूसरों को, वरना हमारी इज्जत ही ना रहे आपकी नज़रों में। समझ आ गया, हम अपने इस मुल्क में इसको बड़ा बुरा समझते हैं, सफाई करना, क्लीनिंग करना। हम अपने मुल्कों में इस चीज़ के ऊपर बहुत ज़्यादा परेशान हो जाते हैं, हाय इतना छोटा काम कोई करेगा, और दिस एंड दैट। लेकिन बाहर के मुल्कों में आम साहब कहते हैं क्लीनिंग लेडी, और जब वो आती है पता क्या कहते हैं, आज से ज़रा आप भी अपनी मासी को जहन में लें, मेड आती है ना, हेलो मैम, हाउ आर यू डूइंग, ओके, हेल्प योर सेल्फ, टेक द ड्रिंक, उसको आते ही वेलकम करते हैं, फिर उसको कहते हैं कि फील फ्री, फ्रिज में से जूस ग्लास निकाल लो, पियो, में बैठो। उन्हीं सोफ़ों पे वो बैठती जिस पे बेगम साहबा बैठी हैं, उन्हीं बर्तनों में वो मेड्स खाती पीती जो भी, और अक्सर उसमें नॉन मुस्लिम भी होती हैं, और मुस्लिम भी हों तो। याद रखिए कि जो ये बात आपको सुना रही है ना, मासियों की कदर करें, ये गरीब तो हैं लेकिन दिल तो इनके भी अमीर है ना, इनके भी आंखों में तारे तो घूमेंगे ना जब आप इनसे कोई बात करेंगे। असल बात यह है कि हम कभी अपने आप को बड़ा ना समझें। जितना ज़्यादा हमारे अंदर बड़ेपन का एहसास आएगा ना, उतना ज़्यादा हम छोटे होंगे अल्लाह की निगाहों में। अल्लाह सुभान ताला ने रिस्क की तकसीम का निज़ाम बड़ा खूबसूरत रखा, यानी किसी को अमीर बनाना, किसी को गरीब बनाना, ये अल्लाह का काम है, और अल्लाह के काम हिकमत से खाली नहीं है। इसके बाद आयत 30 और 31 हम सब के लिए बहुत ज़्यादा अहम है। जब कभी कोई मुसीबत आती है तो कोई किसी को इल्ज़ाम ना दे। अल्लाह ताला फरमाते हैं कि यह सब कुछ तुम्हारे अपने हाथों की कमाई है, और बहुत सारे कसूरों से तो वैसे ही दरगुजर कर जाता है, वरना तो शायद हम ज़मीन पर चल ही ना सकते थे। आयत 33 में अल्लाह ताला ने अपने बंदों की दो सिफात बयान की हैं, एक है सब्बार और दूसरी है शकूर। साबिर कौन है? जिसको अल्लाह ने थोड़ा दिया, बड़ी नपी तुली ज़िंदगी दी, इसके अंदर भी अल्लाह की इताअत में लगा रहा। और शकूर वो है जिसको अल्लाह ने खूब दिया, और अल्लाह की राह में दो दो हाथों से लुटाता है। ना दौलत अपनी जगह बुरी चीज़ है, और ना गुर्बत अपनी जगह अच्छी है। असल यह कि इन दोनों का इस्तेमाल कैसे करते हैं। इस पारे को अगर आप महसूस करें तो इसमें बार बार दुनिया और आखिरत की बात आ रही है। बात समझ गए? देखिए, पैसे वाले जहन्नमी नहीं हैं और गरीब सारे जन्नती नहीं हैं, बस ये समझ जाएं आप। हमारे यहाँ अमूमन क्या तसव्वुर दिया जाता है, امیر لوگ جائیں گے جہنم میں، یہ خوب کھاتے پیتے ہیں نا، ان کو لگے گا پتہ. نہیں، غلط ہے. اللہ مال دے، دو دو ہاتھ سے لٹائیے اللہ کے رستوں میں، آپ بھی کھائیے، غریبوں کو بھی دیں، رشتہ داروں کو بھی دیں، اللہ کے رستوں میں بھی لگائیے، کوئی نہیں روکتا آپ کو. اور اس کے اپوزٹ، اللہ نے آپ کو تھوڑا دیا تو صبر شکر سے رہیے. تو امیر کے لیے تو جنت کمانا اور بھی آسان ہے، غریب بیچارے کے پاس تو ریسورسز ہی نہیں ہیں. تو نہ امیر ہونا برا ہے نہ غریب ہونا اچھا، اور اپوزٹ بھی نہیں ہے، دونوں کے عمل اچھے یا برے ہوتے ہیں. آیت 36 یعنی 36 میں اللہ تعالیٰ فرما رہے ہیں کہ جو چیز آخرت میں ہے وہ بہتر بھی ہے اور پائیدار بھی ہے. تو پوچھیے اپنے دل پر ہاتھ رکھ کر کہ اس بات کا یقین ہے جو اللہ کے پاس ہے، جو اللہ کے پاس ہے وہ کوالٹی میں بھی بہتر ہے اور ہمیشہ رہنے والی ہے. جس کو یہ یقین آئے گا وہ ابو بکر صدیق کی طرح ہو جائے گا. آپ کہتے ہیں ابو بکر بہت پیسے والے تھے، تو نیک لوگوں کے ساتھ ہمیشہ غربت کا تصور مت رکھیں. آج بھی الحمدللہ جو اس دنیا میں رہتے ہوئے آخرت پر نظریں لگاتے ہیں اور اس کا یقین ہے، وہ ایک ایک لمحے کو ضائع نہیں کرتے. اگر سوچا جائے کہ جتنا مال ہم اپنی ذات پر لگاتے ہیں، صرف ہم اپنے کھانے کا خرچہ تو دیکھیں، اپنی کمائیوں کا ایک بڑا حصہ ہم اپنے کھانے پکانے پر لگا دیتے ہیں، سچ کہ نہیں؟ جس میں ہماری دعوتیں، شادیاں اور منگنیاں، کیا کچھ ہوتا. جس کو پتہ ہو کہ اتنا میری ذات پر لگ کر کچھ بچے گا، ضائع ہو جائے گا، کچھ کھایا جائے گا، اگر اس کو وہ اللہ کے کھاتے میں ڈال لیتا ہے تو کہاں جاتا کہ چلو کچھ خود بھی کرو، کچھ اللہ کے رستے میں لگاؤ. اپنی ذات پہ خرچ کرتے ہوئے ہم نے کبھی پلس مائنس نہیں کیا، بلکہ کہتے ہیں کماتے کس لیے اور کس لیے. لیکن جب ہمیں اللہ کے معاملے میں کچھ لینا دینا پڑے، 10 دفعہ سوچتے ہیں. لیکن یہ کب ہوتا ہے؟ کہ جب بندے کو خود یقین آ جائے، اتنا یقین آ جائے جتنا اللہ تعالیٰ پر یقین ہے، کہ وہاں جو چیک جاتا ہے وہ محفوظ ہو جاتا ہے. جب یہ یقین اللہ پر ہوگا، جو اللہ کے راستے میں گیا وہ بچ گیا، تو پھر انشاءاللہ دیکھیے کہ زندگی بچے گی. پھر بندے کو افسوس نہیں ہوتا، بلکہ وہ بغیر حساب کے اللہ کے راستوں میں جان، مال، وقت، صحت، جوانی سب لگاتا ہے کہ میرا یہ بچ گیا. پارے کے موضوع مشورے کے بارے میں اللہ تعالیٰ 38 میں بیان کرتے ہیں. مشورہ کیا ہوتا ہے؟ جملہ نوٹ کیجئے، بڑا ہی خوبصورت جملہ ہے. مشورہ اپنے کم سمجھ ہونے کا اقرار ہوتا ہے. کتنوں کو سمجھ آ گئی بات؟ اگر میں اپنے آپ کو عقل کل کہوں تو میں آپ سے کیوں مشورہ کروں؟ بات واضح ہوگی. یعنی میری عقل میں کمی ہے کیونکہ میں انسان ہوں، تو مجھے سب سے مشورہ کرنا ہے. ٹھیک ہے، تو پھر سنیے، جیم ہے یہ اس بارے کا. مشورہ اپنے کم سمجھ ہونے کا اقرار ہے. جو بندہ اپنے آپ کو بندہ سمجھتا ہے، اپنے آپ پر فخر نہیں کرتا، خود پسند نہیں ہوتا، وہ اپنے کاموں میں دوسروں کو شریک کر لیتا ہے. اسلام کا مشورے کے بارے میں کیا حکم ہے؟ کہ جب کوئی کام کرنا چاہے، پہلے خود اس معاملے کو اچھی طرح پرکھ لے، ادھر ادھر سے ٹھوک بجا کر دیکھ لے، اس کو جو بات سمجھ آئے اس کو دل میں ایک جگہ رکھ لے، اس کے بعد دوسروں سے مشورہ بھی کر سکتا ہے، پھر کسی اچھے سمجھدار سے پوچھے جو اس کو جاننے والا ہو، جس پر بھروسہ ہے. اور مشورہ کس سے کرنا چاہیے؟ جو بندہ خود اس کام میں ملوث نہ ہو، یعنی کمپیٹیٹر، یا اس کا اپنا ہی کوئی مفاد نہ اٹکا ہو اس چیز سے، اسے مشورہ نہیں کرنا چاہیے. پھر اسی طرح کس سے پوچھے؟ جو بندہ خود اس کام میں ملوث ہو، جس کی وہ فیلڈ ہو. تو جس طرح کا مشورہ کرنا ہوتا ہے، اسی طرح کے میدان والا، یعنی مین آپ ظاہر ہے کہ بیمار ہیں تو ڈاکٹر سے مشورہ کریں گے نا، لائر کے پاس جا کر تو نہیں اپنی بیماری بتائیں گے، یہ مراد ہے. پھر اس کے بعد سب سے بڑی ذات جس سے مشورہ کیا جائے وہ اللہ کی ذات ہے. اس کو استخارہ کہتے ہیں. اچھا، کہتے ہیں استخارہ یا نکلواتے ہیں؟ لوگ کہتے ہیں میں نے استخارہ نکالا، ایسے لگتا ہے جیسے پٹاری میں سے انہوں نے کوئی سانپ نکالا. کہاں سے نکلتا استخارہ؟ بہت ہمارے کلچر میں لفظ استخارے کو بھی بگاڑا ہوا ہے. میں نے کہا استخارہ نہ نہ ہو گئی تو پھر کیا ہوگا؟ یعنی لوگ استخارے سے ڈرتے ہیں. اور کئی کہتے ہیں لو جی استخارہ کر کے کیا تھا پھر بھی غلط ہو گیا. تو اس پہ لیکچر ہے، پوری دعا استخارہ کتاب الدعا میں بھی ہم پڑھتے ہیں اور الگ سے بھی ہے موجود، جس کو اس پہ سننا ہے پڑھنا ہے وہ جا کے اس سے سن لے. آسانی سے کیا ہے, میں آپ کو دو جملوں میں تھوڑا صحیح بتا دوں, غلط تو پھر آپ کو پتہ ہی ہے کیا ہو رہا ہے. ٹی وی پہ استخارے نکلتے ہیں, آپ کو پتہ, پیسوں کے استخارے, پھوکے مارتے ہیں لوگ, ادھر بیٹھ جائیں ادھر کریں, ہم آپ کا استخارا نکال کے دیتے ہیں. استخارا کیا ہے؟ الف سین تا است ٹو سیک, طلب, خیرا خیر, خیر طلب کرنا ہے. آپ اس کے ایک ایک لفظ کے اوپر غور کریں نا تو اپنی چھوٹے ہونے کا احساس ہے. دو نفل پڑھیے کبھی بھی. اچھا رات کو پڑھنا ہے, اچھا استخارا پڑھ کے بات نہیں کرنی, شیشہ نہیں دیکھنا, کوئی سامنے آ جائے کہتا میرے استخارا ٹوٹ گیا, ایک تم میرے سامنے کیوں آ گئے, میں تو استخارا کیا ہوا تھا کیوں. کتابوں میں ہوتا ہی ہوگا, خود سے تو لوگ اتنی بڑی باتیں نہیں کر سکتے. دن رات صبح شام سفر خزر, اس سے استخارے کا کوئی تعلق نہیں ہے. جب بھی آپ کو کسی اہم کام کے کرنے کا موقع آ جائے, وضو کیجئے, دو نفل پڑھ کر استخارے کی دعا کریں, اور وہ دعا اتنی پیاری ہے, اللہم انی استخیرک بعلمک واستقدرک بقدرتک. یعنی ایک ایک لفظ میں بندہ اپنے آپ کو اللہ کے سامنے پیش کرتا ہے کہ اللہ میں تیرے سے خیر کی طلب کرتی ہوں, تیرے علم سے, تیرے علم غیب سے, تیری قدرت سے, تیرے فضل سے, اور اگر تیری نظر میں یہ کام اچھا ہے تو اس کو آسان کر دے, اس میں برکت بھی دے دے, میرے دین, میری دنیا اور میرے آخرت کے انجام کے اعتبار سے اچھا ہے تو کر دے, اور اگر یہ میرے حق میں اچھا نہیں تو اس کو مجھ سے اور مجھے اس سے دور کر دے, اور ساتھ ہی بندہ کہتا ہے اس سے بہتر مجھے دے دے, بہترین دعا ہے. تو بس یہ دعا مانگیے, ان ھذا الامر خیر لی, جہاں وہاں چاہیں تو نام لے لیں, نیت کر لیں. بس کیا استخارے کا خواب سے بھی تعلق ہے؟ دیکھیے استخارے کا خواب سے کوئی تعلق نہیں ہے. اللہ چاہے تو آپ کو ویسے ہی خواب میں اشارہ کر دے, اور کیا آپ اور میں اپنے خواب سمجھ سکتے ہیں؟ تعبیر آتی ہے ہمیں؟ بالکل بھی نہیں آتی, خواب سے کوئی تعلق نہیں ہے. اللہ اس کام کے رستے بنا دے گا, اچھا ہے تو ناممکن چیز ممکن ہو جائے گی, دل مطمئن ہوتا جائے گا دن بہ دن دونوں طرف سے, جو بھی دو لوگوں کے بیچ میں معاملہ ہو رہا ہے, اور اگر نہیں تو اللہ اس کام کو آپ سے دور کر دے گا. دل بھی چاہ رہا ہے نہیں ہوگا, نہیں ہو رہا تو سمجھ لیجئے کہ اللہ نے آپ کو اس سے ہٹا دیا, ٹھیک ہے؟ تو بہرحال استشارہ اور استخارہ, یعنی مشورہ بھی کیجئے اور استخارہ بھی کیجئے. جس سے آپ نے مشورہ مانگا وہ امین بن گیا, یعنی غلط بات نہیں کرے گا, غلط مشورہ دے گا تو خیانت کرے گا, چاہے اس کا اپنا ہی نقصان ہوتا ہو اس کا مشورہ دینے اور آپ کا اس پر عمل کرنے میں. پھر دوسری بات یہ کہ جس نے آپ سے مشورہ کر لیا تو اس کو کبھی ایکسپوز نہیں کرنا چاہیے. بعض دفعہ دیکھا جاتا ہے کہ کسی سے مشورہ کرو تو وہ بات میں سب کو بتا دیتا ہے, یہ چیز پسندیدہ نہیں. پھر اسی طرح دیکھیں علم کے معاملے میں مشورہ کریں تو کس سے کرنا چاہیے؟ جو خود نہیں دین سیکھتے علم لیتے ان سے کرنا چاہیے؟ کیا کہیں گے آگے سے, سوچ لو, ہیں علم والوں سے کیجیے. اسی طرح حکمرانوں کے لیے بھی مشورے کی بہت ضرورت ہے. پھر اسی طرح رہنماؤں سے, اس میں ہم اپنے آپ کو چیک کریں, کیا میں مشورہ کرتی ہوں؟ اگر آپ نہیں کرتے تو اس کا مطلب یہ ہے کہ آپ میں کبر ہے. تکبر والا شخص دوسرے سے مشورہ نہیں کرتا, وہ کسی کو کچھ سمجھتا ہی نہیں, وہ کہتا ہے سارے بے وقوف ہیں, مجھے پتا ہے. پھر دوسری بات یہ کہ مشورہ کرنے کے بعد آپ اس کو مانیں یا نہ مانیں, یہ آپ کی مرضی ہوتی ہے. تو اس سارے معاملے کو اگر آپ انشاءاللہ اپنی عملی زندگی میں لاتے ہیں تو آپ خود کو بہت غلط چیزوں سے بچا سکتے ہیں. بس لوگ تجربات کرتے رہتے ہیں تو پھر اپنے نئے نئے تجربے کرنے سے بہتر ہے کہ آپ دوسروں کے تجربوں سے فائدہ اٹھائیں, یوں آپ اپنی زندگی کے 8-10 سال بچا لیتے ہیں. یعنی زندگی میں جو کسی کے ساتھ ہوا وہ آپ کے ساتھ بھی ہو سکتا ہے نا, اگر آپ سیم طریقے سے وہ کام کریں گے. تو ہمیشہ دوسروں کے تجربات سے بھی سیکھنا چاہیے.